نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر 194 1 سے 21 سورة القصص لسن نمبر 194 آیت نمبر 1 to 21 سورت القصص. آیات کو شروع کرنے سے پہلے تھوڑی سی بات ہم سورت کے بارے میں کریں گے. سورت کا نام القصص قصہ کی جمع ہے اور اسی سورت کی آیت نمبر 25 میں ایک جملہ ہے وَقَصَّ عَلَيْهِ الْقَصَصِ کہ اس نے بیان کیا ان پر ایک قصہ اسی کے بارے میں ہے. اور اس سورت میں انداز بھی قصوں والا ہے. آپ اس سورت کو پڑھتے ہوئے سورت یوسف کو یاد کریں گے کیونکہ جس طرح حضرت یوسف علیہ السلام کی زندگی کی کہانی سورہ یوسف میں آئی اسی طرح حضرت موسیٰ علیہ السلام کی کہانی اس سورت میں ملتی ہے. یہاں ایک چھوٹی سی بات اگر آپ اپنی دلچسپی کی نوٹ کر لیں کہ قرآن پاک میں انبیاء کرام کے جتنے بھی واقعات آئے ہیں یہ دو طرح سے آتے ہیں. ایک وہ واقعات ہوتے ہیں جو نبیوں کی ذاتی زندگی سے متعلق ہوتے ہیں، پیدا کب ہوئے، کیا دور تھا، کیسے حالات تھے، پھر ان کو ہجرت کرنی پڑی. ایسی تمام صورتیں یا ایسے قصے جو یہ قصص الانبیاء کہلاتے ہیں. اس صورت میں حضرت موسیٰ علیہ السلام کا قصہ بھی قصص الانبیاء والا قصہ ہے. ایک دوسرا تذکرہ ہوتا ہے انبیاء علیہ السلام کے واقعات کا، اور وہ کیا ہوتا ہے جس میں ان کے پیغام اور پیغام کے راستے کی رکاوٹیں، مخالفتیں، ہجرت، قوم کا ریئیکشن ہوتا ہے، ان کو انباء الرسل کہتے ہیں، رسولوں کی خبریں نبا سے. تو پچھلی صورتوں میں ہم نے خاص طور پر سورۃ طٰہٰ میں حضرت موسیٰ علیہ السلام کا دعوتی رخ دیکھا تھا کہ کیسے فرعون کے سامنے گئے اور اللہ کا حکم دیا، لیکن اس صورت میں قصہ ہے ان کی ذاتی زندگی کا. اور اسی سے پھر ہمیں پتہ بھی چلتا ہے کہ انبیاء کرام نبوت سے پہلے بھی کچھ خاص قسم کے حالات سے دوچار کیے جاتے تھے تاکہ بعد میں وہ خیر لیں. اس پوری صورت کا جو تھیم آپ لیں گے اس کو آپ تین حصوں میں بانٹ سکتے ہیں. پہلی بات تو اس صورت میں یہ دکھایا جائے گا کہ دنیا میں ہر دور میں کچھ نہ کچھ جابر حکمران ایسے رہے کہ جو اپنے اقتدار کو قائم رکھنے کے لیے عوام کو طبقات میں بانٹ دیتے ہیں، مختلف گروہوں میں، جس کو آج کے دور میں کلاس سسٹم کہا جا سکتا ہے، فرسٹ کلاس، سیکنڈ کلاس. اور اس کے لیے یہاں فرعون کا کردار ہم دیکھیں گے کہ کس طریقے سے اس نے بنی اسرائیل کو گروہوں میں بانٹا اور اس کے نتیجے میں فرعونی کلچر کو عام کیا. دوسری چیز اس صورت کی اہم ہے کاروباری لوگ، سرمایہ کارانہ ذہن کے لوگ، کہ کس طریقے سے دولت کے انبار کیوں نہ ہوں، سونے چاندی کے ڈھیر ہوں ان کے پاس، دنیا کی سب سے زیادہ بڑی طاقت وہ بن جائیں، اس کے باوجود ان کا دل چاہتا ہے کہ دوسروں کے پاس بھی جو تھوڑا بہت ہے وہ بھی ہمیں مل جائے. اور یہ کردار یہاں ریپریزنٹ کیا جا رہا ہے قارون کے ذکر سے. یہاں آپ اس کی نسبتاً تفصیل سے بات سنیں گے کہ جب ان کو حضرت موسیٰ نے کہا کہ احسن کما احسن اللہ علیک تو اس نے اس بات کو اہمیت نہ دی اور کہنے لگا کہ انما اوتیت علی علمی ہی، مجھے تو اپنے علم اور میری سکلز کی وجہ سے ملا. تو آج کے معاشرے میں ایک ایسا بہت بڑا گروہ ہمیں دکھے گا کہ جو دولت کو واقعی اپنے انٹرلیکٹ ہونے کا نتیجہ یا ثمرہ چاہتا ہے. تو ہم یہاں دیکھیں گے کہ ایسے لوگوں کے ساتھ پھر کیسے ڈیل کیا جائے. اور تیسرا بنیادی نقطہ اس سورت کی آیت نمبر 57 میں جا کے ہم دیکھیں گے کہ کس طریقے سے اسلام نے ایک خوبصورت نظام معاش دیا، قانون دیا، عدل دیا. جہاں بھی وہ نظام چلے گا وہاں امن اور چین ہوگا. آپ کہہ سکتے ہیں کہ اگر 20ویں صدی میں ہم نے 1400 سال پرانا نظام آج رائج کر دیا تو دنیا کی ترقی یافتہ قومیں دیکھیں گی کہ تھوڑے ہی عرصے میں مسلمان ابھر جائیں گے. اسلام ایک آخری پیغام ہے لوگوں کے لیے سارے تجربے کرنے کے بعد کہ اصل خوشی، چین، سکھ اسی دین پر عمل کرنے سے ملے گا. اب تھوڑی سی بات کریں گے کہ یہ سورت نازل کس دور میں ہوئی. پیچھے ہم سورت نمل کے بیان میں پڑھ چکے حضرت ابن عباس اور جابر کے قول سے کہ سورت شورا، نمل اور قصص یکے بعد دیگرے نازل ہوئیں. اور اگر آپ انداز دیکھیں تو تینوں کا انداز بھی ملتا ہے. تینوں میں موسیٰ علیہ السلام کی زندگی کے مختلف ادوار کا تذکرہ ہوا، جب ان سب کو جمع کر دیں تو ایک پورا قصہ بن جاتا ہے۔ دوسرا سورت نمل میں ہم نے دیکھا تھا کہ فرعون نے ایک تانہ دیا تھا موسیٰ کو کہ تم تو ہمارے گھر میں پلے ہو، ہماری ٹکڑوں پہ پلے ہو، تو اس صورت میں وہ واقعہ بھی تفصیل سے آئے گا کہ موسیٰ علیہ السلام کیسے فرعون کے گھر میں پلے تھے۔ اور سورت نمل کے بعد ایک دم سورت قصص کا آ جانا اللہ کے نبی صلی اللہ علیہ وسلم کی دل سوزی کے لیے بھی تھا۔ تھوڑی سی بات اس کو اللہ کے نبی کے ناطے سے بھی ہم دیکھ لیتے ہیں کہ جن حالات میں یہ سورت نازل ہوئی وہ کون سے تھے، کہ سفر ہجرت یعنی ہجرت کا جب سفر تھا اس کے دوران کہتے ہیں یہ سورت نازل ہوئی۔ مکی سورتوں میں سے سب سے آخری سورت ہے نزول کے اعتبار سے، اور اگلی سورت آپ دیکھیں گے سورت العنکبوت میں بھی کچھ اس سے ملتے جلتی باتیں ہوں گی۔ ہجرت کے وقت مکہ مکرمہ اور جحفہ، جیم ہا فا ہا، مکہ مکرمہ اور جحفہ کے درمیان رابغ، را الف با غین، رابغ کے مقام پر یہ سورت نازل ہوئی تھی۔ ہجرت کر کے جا رہے تھے، آپ سوچئے اس وقت دل پہ کیا حالات ہوں گے۔ روایات میں آتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم جب رابغ کے قریب پہنچے تو جبرائیل امین تشریف لائے اور رسول اللہ سے کہا کہ محمد صلی اللہ علیہ وسلم، کیا آپ کو اپنا وطن یاد آتا ہے؟ پیچھے ہم بات کر چکے ہیں کہ آپ 3 دن تک پیچھے جدہ کے راستے میں چھپتے چھپاتے دوبارہ ایک ایسے مقام پر آئے تھے جہاں سے مکہ نظر آتا تھا۔ تو جبرائیل نے پوچھا، اللہ کے نبی، جہاں پیدا ہوئے، جہاں پلے بڑھے، کیا آپ کو وہ یاد آتا ہے؟ تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ہاں یاد آتا ہے۔ اس پر جبرائیل نے آپ کو یہ سورت سنائی اور بتایا کہ غم نہ کریں، عن قریب مکہ فتح ہوگا۔ اور اسی سورت کے آخر کے حصے میں ایک آیت آتی ہے، اِنَّ الَّذِي فَرَضَ عَلَيْكَ الْقُرْآنَ لَرَادُّكَ إِلَى مَعَادٍ، بے شک وہ ذات جس نے آپ پر قرآن نازل کیا وہ ضرور آپ کو واپس لے کر آئے گا آپ کے معاد کی طرف۔ یہ سورت نازل ہوئی جس میں خوشخبری تھی کہ مکہ فتح ہوگا اور اس میں آپ دوبارہ فاتح بن کر آئیں گے، اور واقعی صرف 8 سال کے بعد اللہ کے نبی صلی اللہ علیہ وسلم اسی راستوں سے فاتح بن کر آئے۔ 5 مختلف اینگل ہمیں ملتے ہیں نبی صلی اللہ علیہ وسلم کے حالات کے تناظر سے۔ آپ کہیں گے کہ ہم سورت شروع کیوں نہیں کر رہے؟ میں کہتی ہوں کہ اگر ہم یہ حالات جانے بغیر صرف آیتوں کو پڑھنے لگ جائیں تو ہم سمجھ ہی نہیں سکتے۔ قرآن کا جب تک ربط نہیں جڑتا نا پیچھے آگے سے، تو اس موقع کو، ماحول کو، موسم کو ہم سمجھ ہی نہیں پاتے جس میں یہ نازل ہوا۔ یہ تو ایسی ہے کہ سردیوں میں کوئی پتلے کپڑے پہن کے بیٹھ جائے یا گرمیوں میں موٹے کپڑے پہن لے اگر اس کو ویدر کا نہیں پتہ۔ تو قرآن کی صورتوں کے مزاج کو، ان کے ماحول کو سمجھنا بہت ضروری ہوتا ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم پہ حالات تنگ کیے جا رہے تھے، ماحول بہت زیادہ دشمنی والا بن چکا تھا۔ ایسے حالات میں ایک انسان واقعی انسان ہوتے ہوئے تنگی محسوس کرتا ہے، خیال آتا ہے کہ سارے مجھے جھٹلا رہے ہیں، اتنے سال ہو گئے مجھے ان کو اللہ کی طرف بلاتے ہوئے، یہ آ کیوں نہیں رہے؟ تو ایک تو اللہ تعالیٰ نے اس صورت میں نبی صلی اللہ علیہ وسلم کی تسلی کی موسیٰ علیہ السلام کا قصہ سنا کر کہ کس طرح اللہ تعالیٰ غیر محسوس طریقوں سے اسباب اور ذرائع فراہم کر دیتا ہے۔ جس طرح موسیٰ علیہ السلام فرعون کے محل میں پہنچے اور بعد میں اس کا تختہ الٹانے کے قابل ہوئے، اس لیے آپ فکر نہ کریں، جس رب نے موسیٰ کو فرعون کے گھر میں پلوا کر پھر اسی کے کلچر کی تباہی کا ذریعہ بنایا، ایک وقت آئے گا کہ آپ بھی مشرکانہ ماحول کے لیے انشاءاللہ اسی طرح کے موسیٰ ثابت ہوں گے۔ دوسری بات، اس صورت میں جو اللہ کے نبی کو پیغام دیا گیا وہ کیا تھا؟ کہ یہ مکہ والے جو ہر وقت کہتے ہیں کہ آپ کیا ایک دم اٹھ کے آئے اور کہنے لگے میں رسول ہوں، اقرأ باسم ربک الذی خلق، کوئی فرشتے آتے، کوئی جشن ہوتا، کوئی بھاری سیرمنی ہوتی، پھر نبوت ملتی۔ تو اللہ تعالیٰ اس صورت میں موسیٰ کا مدین سے مصر جانے کے دوران اچانک اللہ کی طرف سے نبوت ملنے کا قصہ بیان کرتے ہیں کہ موسیٰ کو تو چند لمحے تک پہلے خود نہیں پتا تھا کہ ان کو کیا ملنے والا ہے، وہ تو آگ لینے گئے تھے اور پیغمبری ملنے لگی۔ اور موسیٰ علیہ السلام کے بارے میں تو خود مکہ والے اللہ کے نبی کو کہا کرتے تھے کہ لو لا اوتیا مثل ما اوتیا موسیٰ، آیت 48 میں آتا ہے کہ کیوں نہیں دیے گئے وہ کچھ جو کہ موسیٰ دیے گئے۔ تو بتایا گیا کہ نبوت یا اللہ کی رحمتیں، اللہ کی طرف سے بندے پہ جو فضل ہوتا ہے نا، وہ اچانک ہی ہوتا ہے، یہ بھی یاد رکھیں آپ۔ कोई फजल भी आपने अपनी जिंदगी में करवाना है ना, चाहे जाती जिंदगी का या दूसरा, अचानक होगा। कई लोगों से ऐसी बातें सुनी है, कई साल की औलाद से महरूम थे, अचानक अल्लाह ने उम्मीद दिला दी। फिर लोग कहते हैं, अच्छा कोई डॉक्टर पे गए थे, कोई इलाज किया था? किया था नहीं, अल्लाह जिस तरह चाहे जब चाहे बगैर असबाब के देता है। तीसरी चीज़ इस वाक्य में नबी सल्लम को जो सिखाई गई वो क्या थी कि जब अल्लाह किसी बंदे से कोई काम लेना चाहता है ना, तो बग़ैर किसी लाओ लश्कर के, बग़ैर सरो सामान के, किसी की मदद के बग़ैर इस तरह उठाता है कि बड़े बड़े लाओ लश्कर वाले उसके आगे हार जाते हैं। आज तुम अपने और नबी के बारे में जो तजाद देखते हो और अपने बेटों और माल पे फख्र करते हो, तो याद रखो कल फिरौन को उसका लाओ लश्कर काम नहीं आया। तो मक्का वालों, कल तुम्हें भी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के मुकाबले में अपनी माल, अपने औलाद, अपनी जायदादें कुछ भी काम नहीं आएंगी। चौथी चीज़ इस सूरत में जो अल्लाह के नबी के बारे में यानी आपके तकाबुल से है वो क्या कि मक्का वाले बार बार मुतालबे मांगते थे। कभी कहते सफा सोने का हो जाए, कभी कुछ। तो अल्लाह ताला ने यहाँ मूसा अलैहिस्सलाम के दो मोजज़ात, असा और यद बैज़ा का तذکرہ करके बता दिया अल्लाह के नबी को कि आप मुतमईन होके बैठे रहें, इनकी बातें इनको कहने दें। क्योंकि उस कौम ने भी मुतालबे किए और जब मोजज़े मिल गए तो कौन ईमान लाया? कोई भी नहीं लाया। वो ईमान ही क्या है जो शोबदाबाजी दिखाकर या मुजाहरे करके दिखाया जाए? ईमान तो दिल के अंदर आता है। लिहाजा आप इनको छोड़ दें, ऐसा ना हो कि आपने इनके मुतालबे पे मौजा मांगा और वो मिल गया, फिर अगर ये ना माने तो इनका अंजाम भी फिरौन और उसकी कौम जैसा हो। और इस तरह के हालात में लोगों को सच बताइए, सच अपनी जगह रखता है। जिसको मानना होगा दलील से मानेगा, और जिसको नहीं मानना वो दलील से ही पीछे हट जाएगा। इस तरीके से तकरीबन 2000 साल पहले का वाक्या सुनाकर अल्लाह के नबी के उम्मी होने के मामले को भी खोल दिया गया। ये पांचवा तकाबुल है आपका और मूसा की ज़िंदगी का, कि कहते थे कि आपको तो कोई सिखा जाता है, आप कैसे नबी बन गए, आप तो किसी स्कूल में नहीं गए। तो कहा कि ये सरासर अल्लाह के वाक़ियात हैं। कितने पुराने किस्से आपको एक ऐसे शख्स की ज़ुबान से मिले जो कभी किसी स्कूल में नहीं गया, किसी मदरसे में नहीं गया, तो मान जाओ कि वो अल्लाह का रसूल है। तो बहरहाल सूरत के आखिर में हम देखेंगे कि किस तरीके से फिर मक्का वालों को डायरेक्ट खिताब किया गया। तो आइए सूरत को शुरू करते हैं। बहुत प्यारी इंसानी जज्बात से भरी हुई सूरत है। किस्से कहानियाँ जहाँ भी आते हैं वहाँ हकीकत में जज्बात की गर्मी हमें दिखती है। जैसे सूरत यूसुफ को एंजॉय किया था, इंशाल्लाह ताला हम इसमें से भी अपने अमल की बहुत सारी चीज़ों को देखेंगे। शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। तो सीम मीम हरूफ मुक़त्तात हैं। आप देख रहे हैं कि तीसरी मुसलसल सूरत है जो तौसीन या तौसीम मीम से शुरू हो रही है, और जिसके अंदर मूसा अलैहिस्सलाम का किस्सा है। इस पे बात हम पीछे कर चुके। यहाँ पैगाम दे दिया कि जिस नबी का इनकार करते हो उसकी ज़ुबान से निकले हुए तीन लफ्ज़ों का मानी तक तुम नहीं जानते, तुम क्या बड़ाई करोगे? तुम्हारे अंदर है ही क्या गुण? बातें तो तुम तब करो जब तुम्हारे पास कोई इल्म हो, कोई दीन हो। दीन तो इल्म का नाम है, और नबी तो ज़ुबान से जो बात कहता है वो इल्म की बुनियाद पे कहता है। लिहाजा तुम इसका तकाबुल करना छोड़ दो। तिल का आयातुल किताबिल मुबीन, ये आयतें हैं रोशन किताब की। यहाँ दोबारा कुरान पाक को किताबुल मुबीन कहा गया, और मुबीन का लफ्ज़ खुद रोशन और रोशनी करने वाली। आप कह सकते हैं कि ये किताब एनलाइटन भी करती है इंसान की ज़िंदगी को और एलिमिनेट भी करती है। ज़िंदगी में बहुत सारे ऐसे मरहले आ जाते हैं कि इंसान दोराहे पे खड़ा होता है, किधर जाऊँ? कभी आप राउंड अबाउट पे हों तो वहाँ तो आपको चार ऑप्शन दिख रही होती है ना, इधर जाऊँ कि उधर जाऊँ। लेकिन इंसानी ज़िंदगी में बास हालात वाकई इतने सेंसिटिव होते हैं कि बिल्कुल समझ नहीं आता कि अब मेरे साथ ज़िंदगी के अगले दिनों में होने क्या वाला है, इधर जाऊँ कि उधर जाऊँ। ऐसे वक्त में जो टॉर्च या लाइट दिखाने वाली चीज़ है वो ये अल किताबिल मुबीन है। इल्म इंसान को अच्छे फैसले करने में मदद देता है। अमूमन जब हम हालात के दबाव में आते हैं ना, तो हमसे सोच समझ की तौफीक और कुदरत ही छिन चुकी होती है। अगर ज़िंदगी में अल्लाह का कलाम आ जाता है ना, तो दुख के लम्हों में इंसान को ढारस मिलती है। वो शर में से खैर निकालने को जानने लगता है। शर से खैर और खैर में से शर निकलना ये एक فطرت کا تقاضا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم مکہ میں تھے, پورے اخلاص سے کام شروع کیا, ساتھ مخلصین بھی تھے, لیکن ایسے دعوت جڑ نہ پکڑ سکی جیسے کہ پکڑنے کا حق تھا. آپ کہنے کہ اتنی ہلچل نہ مچی جتنی کہ مچنی تھی. لہٰذا مکہ سے مدینہ کی راہ لی. بظاہر دیکھا جائے تو مکہ کو چھوڑ کر مدینہ کی طرف جانا ایک قسم کی شکست تھی. ایک سچے داعی دین کے لیے یہ ایک شکست کا مقام ہوتا ہے کہ میں جس کام کے کرنے کی نیت رکھتا ہوں وہ میں کر نہیں سکا. لیکن کتاب مبین سے ہی پتہ چل گیا کہ اس وقت کے وہ تلخ قسم کے حالات بعد کی آسانیوں کے لیے تھے. کامیابیوں کا اگر آپ کہیں کہ آغاز ہجرت سے ہوا تو غلط نہیں ہے. ہجرت ہوئی بڑے اندھیروں میں تھی, بڑے مشکل اعصاب شکن حالات تھے, لیکن وہیں سے فتح مکہ کا پودا نکلا. تو ہجرتیں جب ہوتی ہیں, جب زندگی کسی دوراہے پہ ہو, تو ضرور اللہ سے اس وقت دعا کیا کریں کہ اللہ مجھے صحیح فیصلہ کرنے کی توفیق دے. یہ دوراہا تو بیماری کی صورت میں بھی ہو سکتا ہے, یہ تو موسم کی تبدیلی کی صورت میں بھی ہو سکتا ہے. ہم تو ہر مثال کو اپنے اس قرآن کے پڑھنے سے ہی لیں تاکہ ہم اپنے بارے میں صحیح فیصلے کریں. قرآن پڑھتے ہوئے زندگی میں بہت سارے مختلف حالات آتے ہیں. گرمی بھی آتی ہے, سردی بھی آتی ہے, خوشی غم, اولاد کا پیدا ہونا, بچوں کی شادیاں, یہ سب چلتا رہے گا کیونکہ رات اور دن ساتھ ساتھ ہی چلتے ہیں. یہ نہیں کہ پہلے 6 ماہ کی رات اور پھر 6 ماہ کے دن. ایسے وقتوں میں پھر اللہ تعالیٰ سے دعا کرنے کی ضرورت ہے کہ اللہ مجھ سے صحیح فیصلہ کرانا, کیونکہ ایک غلط موڑ انسان کو شاہراہ سے اتار کر بہت دور پھینک دیتا ہے. تو فرمایا تلک آیات الکتاب المبین, یہ بہت پیاری بیان کرنے والی کتاب کی آیات ہیں. نتلو علیک من نبأ موسیٰ وفرعون بالحق, موسیٰ اور فرعون کا قصہ ہم آپ کو پڑھ کر سناتے ہیں سچ کے ساتھ, ٹھیک ٹھیک سناتے ہیں ہم. لیکن کس کو فائدہ ہوگا اس سے؟ لقومی یؤمنون, ایمان والی قوم کو, ایمان لانے والی قوم کو فائدہ ہوگا. یہاں آپ دیکھیے کہ موسیٰ علیہ السلام کا قصہ قرآن پاک میں کئی مقامات پہ پیش کیا گیا, اور یہاں اس قصے کا جو اچھوتا اور خوبصورت انداز ہے وہ بتا رہا ہے کہ ان دکھی اور اعصاب شکن حالات میں ان حالات کی سختیوں کو کم کرنے کے لیے کہانی سنائی جا رہی ہے. کوئی داستان سرائی نہیں مراد, بلکہ ایمان والوں کے دلوں کو تازہ اور شگفتہ کرنا ہے. یہاں لقوم یومنون سے مکہ کے پسے ہوئے مسلمان تھے, ہر دروازہ بند ہوتا ہوا دکھ رہا ہے. ایسے لگتا ہے کہ یہ تحریک دم توڑ دے گی اور یہ پودا کبھی بھی ہرا نہیں ہو سکے گا. اللہ تعالیٰ کہتے ہیں ایسے حالات میں یہ کتاب مومنوں کے دلوں کے لیے ایک شفا بن کے ہوتی ہے. جو کتنے عرصے سے مشرکین کے مظالم کا ہدف بنے ہوئے تھے, اللہ تعالیٰ یہاں سے آگے اب فرعون کے سرکش حکمران ہونے کی مثال دے کے ان کو بتاتے ہیں کہ ان نہ فرعون علا, علا کا لفظ الوف سے ہے, علی لفظ بھی اسی سے ہی ہے, عین لام یا عین لام و, چڑھا ہوا تھا. یہاں چڑھنے سے کیا مراد ہے کہ بہت بڑا بنا ہوا تھا, بڑی طاقت سمجھتا تھا اپنے آپ کو. اس کی حکومت کا یہ قانون نہیں تھا کہ قانون کی نگاہ میں سب برابر ہو, گورے کالے امیر غریب کا فرق مٹ جائے, بلکہ اس کا حال کیا تھا, وَجَعَلَ أَهْلَهَا شِيَعًا, اس نے بنا دیا تھا وہاں کے باشندوں کو گروہ گروہ. یہ جو لفظ ہے نا شِيَعًا, یہ شیعہ تن کی جمع ہے, گول تا کے ساتھ جو شیعہ تن ایک گروہ کو کہتے ہیں. پیچھے بھی یہ لفظ گزر چکا ہے فرعون نے قوم کو گروہوں میں ڈال دیا تھا, کلاس سسٹم شروع کر دیا تھا وہاں پہ. یہاں یاد رکھیے کہ دو گروہوں سے مراد فرعونی اور بنی اسرائیلی نہیں ہے, کہ ایک بنی اسرائیلی تھے اور ایک فرعونی اپنے تھے, بلکہ مراد ہے کہ بنی اسرائیلیوں کو دو گروہوں میں بانٹ دیا تھا. کیسے؟ یستد افو طائفتم منہم, حقیر کرنا چاہتا تھا ایک گروہ کو ان میں سے. کیسے؟ یذبحوا ابناءہم, ذبح کرتا تھا ان کے بیٹوں کو, ویستحیی نساءہم, اور زندہ چھوڑ دیتا تھا ان کی عورتوں کو. اور حقیقت کیا ہے کہ انہو کان من المفسدین, بے شک وہ فساد برپا کرنے والوں میں سے تھا. یہاں دیکھیے کہ فرعون کے قوم کو دو گروہوں میں بانٹنے کی بات ہے, کسی بھی جابرانہ نظام میں یہی چیز ملتی ہے. پیچھے ہم پڑھ چکے کہ جب بادشاہ کسی قوم میں داخل ہوتے ہیں تو وہاں فساد پھیلاتے ہیں. فرعون کا معاملہ بھی کچھ اسی قسم کا تھا. بنی اسرائیل کے اوپر حکمران بن چکا تھا، ظلم و جبر کرتا تھا۔ اب جب بھی کوئی حکمرانی کے لیے کسی ایسے مسلمانوں کے ملک میں آتے ہیں لوگ، تو وہ تھوڑے ہوتے ہیں لوکل آبادی کی نسبت۔ فرعون کے ساتھ جو لوگ تھے وہ تھوڑے تھے۔ انہوں نے کیا کیا کہ بنی اسرائیل کے کچھ لوگوں کو خریدا، ان کی وفاداریاں خریدیں، اور وہ وفاداری ہی کیا ہوئی جو بک جائے اور خریدی جائے۔ کچھ کو بڑے بڑے ٹائٹل دیے، سلوگن دیے، ان کو عزت دی، اور پھر وہ فرعون کے ہی پٹھو بن گئے۔ ایسے ہی لوگوں میں سے کچھ کی عورتوں کو فرعون نے ہائر کیا اور بنی اسرائیل کی عورتوں کے خفیہ معاملات تک کی خبر کے لیے رکھا۔ ہم پیچھے پڑھ آئے کہ پچھلے دور کے فرعنہ میں سے کسی نے خواب دیکھا ہوا تھا کہ بنی اسرائیل میں ایک بچہ پیدا ہوگا اور وہ بچہ فرعون کی سلطنت کا خاتمہ کرے گا۔ اس کے لیے فرعون نے بنی اسرائیل کے لوگوں کو دو گروہوں میں بانٹا، ایک تو بالکل غریب اور مسکین قسم کے لوگ تھے، ان کے اوپر ظلم و ستم تھا، لیکن کچھ ذرا پیسے والے اور پڑھے لکھے لوگوں کو خریدا، اور وہ ایک ایک عورت کے ایک ایک دن کی خبر رکھتی، کون عورت بچہ پیدا ہونے والے دنوں میں ہے۔ دایا یعنی جیسے نرسس کے طور پر فرعون نے کچھ عورتوں کو بنی اسرائیل کے گھر گھر میں پھیلا دیا تھا، جہاں بھی کوئی بچہ پیدا ہونے والا ہوتا یہ عورتیں پہنچ جاتی اور پھر خبر دیتی کہ بیٹا ہوا کہ بیٹی۔ جوں ہی پتہ چلتا بیٹا پیدا ہوا تو یذبح بھی ہو ابنا اہم، بیٹے کو مار دیتے۔ پتہ چلتا بیٹی ہے تو کہا رہنے دو، لیٹ ہر گو، کوئی بات نہیں، یستحیی نساء اہم، بیٹیوں کو زندہ چھوڑ دیتے۔ اس دور میں تو یہ کلچر تھا ہی کسی خواب کی بنیاد پہ۔ آج کے دور میں بھی جو غیر مسلموں نے مسلمانوں کے لیے خواب دیکھے ہوئے ہیں وہ کچھ اسی قسم کے ہیں کہ دو بچے خوشحال گھرانے کا نعرہ لے دو تو مسلمانوں کو دے دو، اور خود اپنی عورتوں کو لالچ دو کہ ایک بچہ پیدا کرو تو تمہیں اتنا پیسہ ملے گا، دو ہو گئے تو اس سے زیادہ مل جائیں گے، اور اپنے ملکوں میں آبادی کو بڑھانے کی کوششیں کرنے والے مسلمان ملکوں میں آبادی کو گھٹانے پہ زور رکھتے ہیں کہ باقی چیزوں میں تو مسلمان نہ بڑھے، اب آبادی میں بھی نہ بڑھے۔ خیر اس کا حال یہی تھا، اور اس طریقے سے سنگ دلی اور ظلم کی وہ داستان اس نے شروع کر رکھی تھی جس کو پہلے کسی تاریخ نے نہیں دیکھا ہوگا۔ اب دیکھیے کہ ماں کے لیے بچہ بہت حساس چیز ہوتا ہے، اور خاص طور میں گود کا بچہ، پیدا ہوتا بچہ۔ مائیں ہاتھ بھی لگاتی ہیں تو اتنے نرم ہاتھ لگاتی ہیں کہ شاید اس بچے کے جسم پہ کوئی نشان نہ پڑے۔ ایسے حکمران کو آپ کیا کہیں گے جس کو اپنی رعایا سے اتنی بھی محبت نہ ہو جتنی ایک جانور کو اپنے بچے سے، یا ایک جانور کو دوسرے جانور سے ہوتی ہے۔ انسانی جان لینا کوئی چھوٹی چیز نہیں ہے، لیکن ہوتا کیا کہ بڑی قوتیں اپنے مفادات کے لیے دوسروں کی جان تک کو لینے کے لیے چل پڑتی ہیں۔ اسی طرح اس نے لوگوں کو بانٹ رکھا تھا۔ ایک اور بھی اس کا اینگل ہے، دو حصوں میں، گروہوں میں بانٹنے والا، اور وہ کیا تھا کہ جب بھی کسی ملک میں لوگ دو گروہوں میں آئیں گے نا، امیر امیر تر ہوگا، غریب غریب تر ہوگا، تو رعایا میں پھوٹ پڑتی ہے۔ وہ ہر وقت خود ہی آپس میں اتنا لڑتے رہتے ہیں کہ ان کے پاس اتنا وقت ہی نہیں بچتا کہ وہ ظالم بادشاہوں کے کرتوتوں کی طرف نظر ڈالیں۔ ہر دن ٹی وی میں ایک خبر دے دو، وہاں گولی چل گئی، وہاں دھماکہ ہو گیا، وہاں یہ ہوا، تاکہ لوگ پوچھیں ہی نہ کہ ہمارے بڑے کیا کر رہے ہیں۔ یہ ہر دور کی پالیسی ہے، یہ سیاسی پالیسیز ہیں جس کو آج بھی ہم اپنے ارد گرد دیکھتے ہیں۔ اس نے اتنے فتنے کھڑے کیے ہوئے تھے کہ لوگ نہ آپس میں ملیں، نہ ان کو مل کے حکومت کے اوپر نظر رکھنے کی مہلت ملے۔ آپ اس کو یوں سمجھ سکتے ہیں کہ ایک گھر ہے، شوہر بیوی اور بچے ہیں۔ اب جس گھر میں بچے آپس میں لڑتے رہیں تو باپ کہاں جا رہے ہیں، کیا کر رہے ہیں، ماں کی کیا معمولات ہیں، اس پہ نظر کمی ہوگی نا۔ اور جہاں بچے سارے اطمینان سے سکون سے بیٹھیں گے تو ہو سکتا ہے کسی وقت وہ سوچیں، آپس میں بات کریں کہ ہمارے امی ابو ہمیں گھر میں ہی کیوں چھوڑ جاتے ہیں، ہمارے ساتھ کیوں نہیں رہتے۔ تو جب آپس کا اتحاد ہوتا ہے نا تو انسان دوسرے مسئلوں کو ڈسکس کرتا ہے، اور جب گھر میں ہی لڑائیاں لگی ہوں گی تو کسی کو کیا لگے کہ کہاں جنگ لگی ہوئی ہے یا کہاں کا موسم خراب ہے۔ تو لہٰذا اندر اتنا خلفشار کر دیا، خانہ جنگی کی وہ کیفیت کر دی کہ لوگ اس کی دوسری طرف دیکھ ہی نہ سکے، اور اسی کی آڑ میں اس نے بچوں کا قتل شروع کر دیا۔ وَنُرِيدُ أَن نَمُنَّ عَلَى الَّذِينَ اسْتُضْعِفُوا فِي الْأَرْضِ، اور ہم نے چاہا، کس نے چاہا، یہ ہم کون ہیں، یہ اللہ کی ذات ہے۔
अल्लाह ताला कह रहे हैं कि एक तो फिरौन अपने आप को बड़ा बनाता था, लेकिन असली बड़े तो हम थे। उसने क्या सोचा कि हम गरीब को पीस के रख दें, लेकिन हमने एहसान करने का इरादा चाहा उन लोगों पर जिनको कमज़ोर बना दिया गया था ज़मीन में। फिल अर्थ से यहाँ मुराद मिस्र है, इजिप्ट, कि उस ज़मीन में, उस मिस्र में जिस तरह से बनी इसराइली कमज़ोर थे, अब अल्लाह की ज़ात ने फैसला कर लिया कि अब इनकी मदद करनी है। और हकीकत है कि जब एक कौम कुछ अरसा तक किसी दूसरी कौम के जुल्म और सितम का निशाना बनती रहती है, तो फिर अल्लाह ताला की रहमत को जोश आता है और वो ऐसे हालात बना देता है कि जिसमें फिर पिसी हुई कौम ऊपर आ जाती है और उभरी हुई कौम झुकने लगती है। व नज अलहुम अइम्मतम व नज अलहुमुल वारिसीन, और हम बना दें इनको पेशवा और बना दें हम इन्हें फिरौन के ताजो तख्त का वारिस। ये इशारा है बनी इसराइल के उभरने की तरफ। बनी इसराइल को अगर आप यहाँ ज्यूस की तारीख की रोशनी में देखें, तो हम कई दफ़ा अल्लाह ताला की ये सुन्नत इनके हक में देख चुके कि जब बनी इसराइल पर कोई दूसरा बादशाह कब्ज़ा करता, हुकूमत करता, तो ये कौम सीधी हो जाती, वापस अल्लाह के साथ जुड़ जाती, किताब से जुड़ती। लेकिन जूं ही ज़रा इनको इज्जत मिलती तो इनको रास ना आती। यानी थुड़ दिले जो लोग होते हैं ना, बहुत ज़्यादा आप जिनको कह सकते हैं कि जिनका हौसला ही बड़ा थोड़ा होता है, नौ दौलतिए कह लें या कम हौसले वाले लोग, ज़रा चार पैसे उनके घर में आते हैं ना तो उनकी चाल ही बदल जाती है। अल्लाह ताला का फ़ैसला क्या था कि इन पिसे हुए लोगों को इज़्ज़त दें। यूसुफ़ अलैहिस्सलाम के दौर में ये ख़ानदान बनी इसराइल का मिस्र में जब आया, शुरू में अच्छे रहे, आहिस्ता आहिस्ता बहुत तरक्की की, इनके अंदर आबादी भी बहुत थी, तादाद इनकी बढ़ती गई, ज़हनी तरबियत इनकी अच्छी थी। फिरौनी हर वक़्त इनसे डरते रहते थे, उन्होंने इनकी ताकत को तोड़ने के लिए कई काम किए, कौम को तासुब में डाल दिया, फ़िरकों में बांट दिया। फिर इसी तरीके से जब बनी इसराइल ने ख़ास तौर पे तिजारत में आगे बढ़ना शुरू किया, तो फिरौनी कल्चर को ये चीज़ पसंद ना आई। फिरौनियों ने देखा कि ये बनी इसराइली तो हर मैदान में आगे जा रहे हैं, जब अमन और चैन होगा तो ये तो बहुत तरक्की करेंगे, सारी तिजारत तो इनके हाथ में आ जाएगी। लिहाजा फिर वही किया जो हर दौर में हुआ कि आपस में इनको लड़ा के रखो। अब अल्लाह ताला की ज़ात चाहती थी कि ऐसे लोग दोबारा उभरें। नज अलहुम आइम्मा, आइम्मा का लफ्ज़ है ना, ये इमाम की जमा है, इमाम एक को कहते हैं, आइम्मा बहुत सारों को। उन्होंने कमज़ोर रखा। फिरौन के ज़ालिमाना अज़ायम तो ये थे कि बनी इसराइल को बेबस और कमज़ोर किया जाए ताकि अपनी कौमी इनफरादियत को बरकरार न रख सकें और आहिस्ता आहिस्ता फिरौनी कल्चर में इस तरह घुल मिल जाएं कि इनका इस्लाम या इनका दीन इनके चेहरों से, हाल हुलिये से ना दिखे। वो हज़रत याकूब और हज़रत यूसुफ़ के ख़ानदान के लोग लगे ही ना, लेकिन अल्लाह ताला ने अपना फ़ैसला करके दिखाया किस तरीके से अल्लाह ताला ने इनको इमामत दी कि इनके अंदर एक अच्छा लीडर पैदा कर दिया। अब हालात बनते जा रहे थे हज़रत मूसा अलैहिस्सलाम के दुनिया में आने के। आप कह सकते हैं कि इस वक्त जो हम आयतें पढ़ रहे हैं ना, ये शुरू की तीन चार आयतें, ये बिफ़ोर मूसा का दौर है। जैसे हम नबी सल्लम की सीरत पढ़ते पढ़ाते वह कहते हैं ना कि आपकी पैदाइश से पहले अरब के हालात, तो आप यहाँ ये जुमला लिख लें कि मूसा की पैदाइश से पहले मिस्र के हालात। ये सारी आयतें इंशाल्लाह आपको बहुत ज़्यादा अच्छी तरह समझने में मददगार होंगी इस बात को कि जब भी नबी आते हैं तो उससे पहले हालात कितने ख़राब हुए होते हैं, हर तरह का बिगाड़ आ चुका होता है, सियासी भी और माशर्ती और दूसरा भी। इस तरीके से अल्लाह की ज़ात ने वहाँ इस तरह से काम किया कि अब हम इनको वारिस बनाएंगे। साथ ही साथ अगर आप देखें कि जब बरसग़ीर पाक व हिंद था, मुसलमान भी वहाँ कुछ इसी किस्म की कैफियत में थे जो यहाँ बनी इसराइल की दिखती है। फिर अल्लाह ने इरादा किया, नुरीद अन नमुन अललज़ी नस्तुदीफ़ु फ़िल अर्ध, ज़रा सोचें इधर, बरसग़ीर पाक व हिंद में रहने वाले मुसलमानों के लिए अल्लाह ने एहसान का फ़ैसला किया, वनज अलहुम अइम्मतन लीडर बना दिया, चलो ये ज़मीन का टुकड़ा लो और काम करो, वनज अलहुमुल वारिसीन, वही जगह जहाँ पे कल तक वो दूसरों के हाथों में रहते थे वहाँ खुद ये मालिक बन गए। लेकिन मुसलमानों ने क्या किया? क्या वही नहीं किया जो बनी इसराइल करती हुई दिखती है? अल्लाह ताला फरमाते हैं, वनुमक्किन लहुम फिल अर्दी, और हम इनको तसल्लुत बख्शें ज़मीन का। कौन सी जमीन? मिस्र की। व नुरी फिरऔन व हामान व जुनूदहुमा मिनहुम मा कानू यखज़रून। और हम दिखाएं फिरौन और हामान और इनकी फौजों को इनकी जानिब से वही खतरा जिसका वो अंदेशा करते थे। यानी होता वही है, हमारे यहाँ मुहावरा भी है ना कि फिरौन जिस चीज़ से डरा वो होके रही। जिस चीज़ का लोग बड़ा खौफ रखे ना कि ये हो जाए वो ना हो जाए, वो होके रहता है। यहाँ कौन सी चीज़ की तरफ इशारा है? बाज़ कहते हैं कि बेटों को कत्ल कराया था उसने कि बच्चा वो पैदा ना हो जो मेरा तख्त उल्टेगा, तो वो बच्चा तो पैदा हो गया जिसका अगली आयत से तذکرہ शुरू हो रहा है। बाज़ कहते हैं कि दूसरा अंदेशा था उसको कि ये बनी इसराइल मुत्तहिद होकर आपस में जुड़कर प्यार मोहब्बत से ना रहने लग जाए। फिरौन ने तो सोचा था इनको तोड़ के रख दूँ। सिर्फ एक अच्छा लीडर आया और भेड़ बकरियों की तरह जीने वाली कौम हकीकत में इंसानों की रहनुमा बन गई। यही फ़र्क होता है। यानी ऐसे लगता है कि आजकल जो मुसलमानों के हालात हैं, अगर बिलफर्ज़, मैं सिर्फ बात समझाने के लिए कह रही हूँ, अगर बिलफर्ज़ नबी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी ना होते तो ये हालात थे जब फिर नया नबी आता। ये जहन में रखिएगा, जितनी रात गहरी होती ना उतना फिर सूरज के निकलने की उम्मीद ज़्यादा होती है। अब चूँकि इस वक्त नबियों का सिलसिला तो ख़त्म, कोई नहीं आएगा, इसलिए अब दुनिया का नक्शा ये बता रहा है कि हज़रत ईसा अलैहिस्सलाम के नज़ूल का वक्त करीब है। ये दौर शुरू हो चुका है। आप कह सकते हैं कि नज़ूल मसीह, नज़ूल ईसा के हालात बनने शुरू हो गए हैं। अब वो ग्राउंड बननी शुरू हो गई है कि हज़रत ईसा दुनिया में आए। लेकिन अब जो बिगाड़ शुरू हुआ है, अभी और बिगाड़ होगा, बढ़ते जाएंगे बढ़ते जाएंगे। और वाकई जब इंसानियत की चीखें निकलने लगती हैं, सिसकने लगती है इंसानियत, तो फिर अल्लाह ताला अपने नबियों को भेजता है। जब तक हज़रत ईसा अलैहिस्सलाम नहीं आते, बीच के दौर में लोगों का क्या फ़र्ज़ है? दीन वालों का फ़र्ज़ क्या है? कि लोगों को दीन की रोशनी में दुनिया में जीना सिखाएं। इसी तरह दुनियावी बड़ों का फ़र्ज़ क्या है? कि सिर्फ माल के और अपने तख्त और ताराज की फ़िक्रों में ना पड़ें, बल्कि दूसरी तरफ लोगों को इज़्ज़त दें। आप देखिए कि यहाँ दो किरदार आप साथ साथ देखेंगे, हामान का जो दुनियावी पैसे का सिंबल है, फिरौन का जो सियासी लीडर है। और आगे हम पढ़ेंगे जब जाके कि ये जो शख्स था कारून, कारून तौरात का आलिम था, ये मजहबी शख्स था। ये एक ट्राइंगल है इस पूरी सूरत में आपको जो दिख रही है। पता नहीं आप उस तरह इमेजिन कर पाते हैं नहीं, जो मेरे जहन में इस वक्त चीज़ आ रही है कि आपको बताऊँ कि जब किसी सोसाइटी में ये तीन गिरोह जमा हो जाते हैं, सियासी लीडर्स, मजहबी लोग और सरमायादार, ये तीन जब आपस में मिल के गठजोड़ कर लेते हैं तो समझें कि रियाया और आवाम का बेड़ा गर्क हो जाता है। असूल क्या है कि बादशाह गलती करेगा तो दीनी रहनुमा उनको टोकेंगे कि तुम क्या कर रहे हो भाई, दीन ये कहता है। और वही अदालत जो एक आम अदना शख्स के लिए लगती है, वही अदालत एक लीडर के लिए भी लगेगी अगर वो वही गलती करेगा। और ऐसा हज़रत उमर के दौर में हुआ। आपको कई कहानियां सुनाते रहते हैं बार बार कि कैसे हज़रत उमर के दौर में अमन और चैन था। एक शख्स कहाँ से निकला, शायद रोम से निकला था या शाम से आया था, कि मैं ज़रा मुसलमानों का खलीफा देखने जा रहा हूँ। मदीना में आया, लोगों से कहने लगा कि किधर है आपके अमीरुल मोमिनीन, मैंने उनकी बड़ी तारीफ़ें सुनी हैं, उनको मिलने आया हूँ। आपको पता है लोगों ने आगे से क्या जवाब दिया? कहा वो बैतुल माल का एक ऊँट गुम गया और अमीरुल मोमिनीन उसको ढूंढने गए हैं। ये जुमला उसके कानों के ऊपर पत्थर की तरह पड़ा। कहने लगा आपका लीडर खुद ऊँट ढूंढने गए? उसी से उसको पता चला कि लीडर कौन होते हैं। वो बैतुल माल को कुमाले मुफ्त दिले बेरहम नहीं समझते, एक एक ऊँट के पीछे जाते हैं। और कहा देख लेना इधर ही के मदीना की गलियों में होंगे। और उसके बाद जब उसने देखा कि एक शख्स दरख्त के नीचे धूप में सोया हुआ है, अपना कोड़ा पास रखे, लोगों ने कहा ये है अमीरुल मोमिनीन। फिर उस वक्त उसने कहा कि उमर तुम इसलिए सुकून से सो रहे हो कि तुमने अदल और इंसाफ कायम किया, और दुनिया वाले इसलिए परेशान हैं कि उन्होंने जुल्म किया। ये बॉडीगार्ड्स रखने की किसको ज़रूरत पड़ती है? कौन सिक्योरिटी गार्ड्स रखते हैं जिन्होंने जुल्म किया होता है? देखिए आप कोई चोरी करके आते हैं ना तो आप चारों तरफ देखेंगे, पुलिस की गाड़ी तो नहीं पीछे छोड़े। अल्लाह ना करे हम में से कोई चोरी करे, आप सिर्फ एक रूल की चोरी कर लें, ट्रैफिक का कोई एक सिग्नल तोड़े, रेड लाइट पर आप चलते ही आएँ, आपने स्टॉप साइन पर रोके नहीं, बार बार पीछे क्या देख रहे होते हैं, कोई पुलिस की गाड़ी तो नहीं। खौफ, आमतौर पे कभी आपने मैंने आते जाते सोचा भी नहीं कि कोई पुलिस की गाड़ी है नहीं। खौफ जो होता है ना, ये बंदे को बार बार दूसरों की तरफ तवज्जो दिलवाता है कि खाए को मुझे ना देख ले। आज जितने सिक्योरिटी इश्यूज हैं उसकी वजह जुल्म है। जिस हुक्मरान की ज़िंदगी में, जिसके दौरे खिलाफत में, दौरे सदारत और दौरे वजारत में अदल और इंसाफ होगा, ये सिक्योरिटी का सारा मसला ख़त्म होगा। आज के दौर में हम दूसरों को तो छोड़ ही दें, सिर्फ हमारे अपने मुसलमान हुक्मरानों की सिक्योरिटी पे मुल्क का एक बड़ा पैसा लग रहा है। आप सिर्फ इन 6 आयतों में देखें तो वो पूरा मंजर आ गया कि जिन हालात में मूसा पैदा हुए। करप्शन, गंदगी, मजहबी तबका बिगड़ चुका, सियासी तबका बिगड़ चुका और अखलाकी जवाल आ चुका, माल का सही इस्तेमाल नहीं हो रहा। ऐसे हालात में अब एक बच्चा पैदा होने वाला है, कितनी जिम्मेदारियां उसके कंधों पे। अल्लाह ताला उसी की मिसाल हमें दे के कहते हैं कि देखो, जब ये हालात थे कि जब बनी इसराइल पिसे थे तो फिरौन, हामान, उनके लश्कर, उनकी कहानियां इतनी हद से बढ़ी हुई थी, तो अल्लाह की जात ने फिर उस वक्त एक फैसला किया। यहाँ अगर आप थोड़ा सा रुक के वाक्य आगे शुरू करने से पहले सोचें, जो पढ़ाते हुए मुझे फीलिंग आ रही है कि हालात जब बिल्कुल तंग हो जाते हैं ना, अरबी जुबान का एक मुहावरा भी है कि इज़ा दाक़तिल अमरु, यानी बस दफ़ा ज़िंदगी में हालात इतने तंग हो जाते हैं कि चीखें निकलती हैं, करीब है कि नुचड़ के इंसान का खून सारा बाहर आ जाए, उसके बाद मामला आसान हो जाता है, बिल्कुल ब्लड प्रेशर लेने वाली मशीन की तरह। इसी तरह अल्लाह ताला इंसानों को भी और कौमों को भी इस तरह के हालात का शिकार करके उनका प्रेशर देख रहा होता है, कितनी मुश्किल डालो, सह जाएंगे या बह जाएंगे। मुझे ऐसे लगता है कि हम जब दीन के कामों की तरफ आते हैं ना, यानी आपका कुरान सीखना दीन का काम है, इस वक्त भी आपके बाद हो सकता है बाज़ हालात ऐसे आने लगें कि आपको वाकई फील हो कि बस दैट्स इट, बस समझा करें कि उसके बाद आपके लिए कोई खैर का मामला है।